यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले भोलि संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। मन्त्री परिषदको सिफारिशमा नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेलले भोलि 3 बजे सम्बोधन गर्नुहुने संयुक्त बैठकका लागि 3:15 बजे अघि नै उपस्थित हुन संघीय संसद सचिवालयले सांसदहरूलाई सूचना गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 प्रस्ताव गरिएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोडिमी वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 प्रस्ताव गर्नुहुँदै मुलुकका समग्र आर्थिक विकासका लागि आवश्यक स्रोत व्यवस्था गरी दिगो पूर्वाधार लगायतका क्षेत्रको विकास गर्न वैकल्पिक विकास वित्त कानून आवश्यक रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले विकास परियोजना पहिचान, प्राथमिकीकरण, दीर्घकालीन लगानी सुरक्षित गर्न र निजी क्षेत्रलाई सार्वजनिक पूर्वाधार विकासमा आकर्षित गर्दै विकासका नवीन स्रोतहरूको परिचालन गर्न विधेयक आवश्यक रहेको उल्लेख गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 7 वार्षिक प्रतिवेदन 2082 पेश गर्नुभयो। सभाको हिजोको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि चैत 27 गते शुक्रबार तोकिएको र निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नु भएको हो। राष्ट्रिय सभाको अर्को बैठक चैत 27 गते शुक्रबार अपरान्ह 4:15 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल स्थित विभिन्न देशका राजदूतहरूसँग हिजो सामूहिक छलफल गर्नुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको समेत उपस्थित रहेको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको पछिल्लो राजनैतिक अवस्था र सरकारका प्राथमिकताका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु भएको थियो। परराष्ट्र मन्त्रालयका अनुसार सरकारको आगामी कार्यदिशा र प्राथमिकताका विषयमा जानकारी दिने उद्देश्यले बैठकको आयोजना गरिएको हो। परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला तथा कूटनीतिक आचार संहिताका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई प्रस्तुति दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित कार्यक्रममा सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले प्रस्तुति दिनुभएको प्रधानमन्त्रीका प्रेस विज्ञप्ति दीपा दाहालले जानकारी दिनुभयो। सचिव राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले परराष्ट्र नीति सञ्चालन गर्दा अप्नाउनु पर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढंगले जानकारी गराउनु भएको थियो। साथै विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचार संहिताका अनिवार्य विषयमा समेत मन्त्रीहरूबीच प्रस्तुति गरिएको थियो। सरकारले सार्वजनिक यातायातको भाड़ा वृद्धि गरेको छ। इन्धनको मूल्यमा 5 रूपियाँ थप घट हुँदा भाड़ा समायोजन गर्ने व्यवस्था अनुसार भाड़ा बढ़ाउने निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। अब यात्रुवाहक सवारी साधनमा 16.71% भाड़ा बढ़ेको छ। त्यस्तै पहाड़ी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाड़ा 21.68% बढ़ेको छ भने तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाड़ा 15.75% बढ़ेको विभागले जनाएको छ। भाड़ा दर विद्युतीय सवारी साधनका हकमा लागू नहुने यातायात व्यवस्था विभागले जनाएको छ। विभागका अनुसार पछिल्लो पटक 22 पुष 2081 समायोजन भएको गाड़ीको भाड़ा अहिले बढ़ाइएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गैर कानूनी रूपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै देशका केही निजी विद्यालयले अझै पनि कानून विपरीत शुल्क लिने कार्य निरन्तर रहेको गुनासो आएको भन्दै गैर कानूनी रूपमा लिएको शुल्क फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको हो। मन्त्रालयले कुनै पनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा सोही ऐनको प्रावधान तथा अन्य प्रचलित कानून बमोजिम थप कार्यवाही प्रक्रिया अघि बढ़ाउनु पर्ने अवस्थामा गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट आवश्यक समन्वय गर्न अनुरोध समेत गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ। हिजो कैलालीको गेटामा पत्रकारहरूसँग कुरा गर्नुहुँदै मन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकता दिई काम गरेको पनि बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हासँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेन नेतृत्वको प्रतिनिधिमण्डलले हिजो शिष्टाचार भेट गरेको छ। परराष्ट्र मन्त्रालयका अधिकारी समेतको उपस्थितिमा भएको भेटमा विश्व बैंकको सहयोगमा कार्यान्वयन हुने नेपाल डिजिटल ट्रान्सफर्मेशन प्रोजेक्ट मुलुकको सूचना प्रविधि क्षेत्रको विकासका लागि पहुँच विस्तार, डेटा व्यवस्थापन, डिजिटल रूपान्तरण तथा शासकीय सुधारबारे छलफल भएको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार शाहले स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताउनु भएको छ। स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको एक दशक पुगेको अवसरमा स्वास्थ्य बीमा बोर्डले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले बीमा कार्यक्रमप्रति सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव दिल्ली राम शर्माले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा देखिएका गुनासो सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताउनुभयो। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक कृष्ण प्रसाद पौडेलले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वारबाट कार्यान्वयन गर्ने, संस्थागत सुधार प्रविधिको अधिकतम प्रयोग र समयमै दावी फरफारक गर्न सक्ने गरी क्षमता अभिवृद्धि गर्नेतर्फ आफूहरू लागेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले सुनसरी स्थित जिल्ला अस्पतालको निरीक्षण गरी सेवा प्रभावबारे हिजो जानकारी लिनुभएको छ। त्यस अवसरमा उहाँले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताउनुभयो। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको पहिलो बैठक हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असीम शाहको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ। बैठकमा उठेका विषयहरू र राजनैतिक दलहरूको लिखित धारणा संकलन गरी संविधान संशोधनका मुद्दा पहिचान गर्ने र कार्यदलको आगामी कार्ययोजना तयार गरी प्रस्तुत गर्ने जिम्मा सदस्य सचिवलाई दिएको बैठकले दिएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको संख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमान्दार कार्यकर्तामा जोड़ दिने बताउनु भएको छ। हिजो जनकपुर धाममा आयोजित कांग्रेसको मधेस प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रममा उहाँले पार्टीभित्र शुद्धिकरण अभियान सञ्चालन गरिने र कम संख्यामा भए पनि जिम्मेवार कार्यकर्ताको बलमा संगठन सुदृढ़ बनाइने बताउनुभयो। उहाँले वैशाख 1 गतेदेखि क्रियाशील सदस्यताको अध्यावधिक प्रक्रिया शुरू गरिने जानकारी दिँदै त्यसपछि देशव्यापी रूपमा शुद्धिकरण अभियान अघि बढ़ाइने उल्लेख गर्नुभयो। उहाँले 15 महाधिवेशन सफल बनाउने जिम्मेवारी आफूले लिने पनि बताउनु भएको छ। राष्ट्रिय सभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। संघीय संसद सचिवालयमा हिजो आयोजित एक कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले उहाँहरूलाई शपथ गराउनु भएको हो। पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा विरूद्ध सम्पत्ति शुद्धिकरणको कसुरमा पक्राउ पूर्जी जारी भएको छ। काठमाडौँ जिल्ला अदालतले उहाँहरूलाई पक्राउ गर्न अनुमति दिएको हो। गत भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका क्रममा काठमाडौँको बुढा नीलकण्ठस्थित देउवा निवासमा आगजनी र तोड़फोड़ भएको थियो। सोही क्रममा जलेको अवस्थामा फेला परेका विदेशी मुद्रा र नेपाली रूपियाँको स्रोतबारे सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान शुरू गरेको थियो। विभागले संकलन गरेका नमूना र प्रारम्भिक अनुसन्धानका आधारमा अदालतबाट पक्राउ अनुमति लिएको हो। पक्राउ पूर्जीको सूचना पाएपछि प्रतिक्रिया दिनुहुँदै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूमाथि निराधार हल्ला चलाइएको बताउनु भएको छ। नेपालमा प्रजातन्त्र पुनर्वहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदैछ। 2046 चैत 26 गते 30 वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनस्थापना भएको सम्झनामा आज दिवस मनाउन लागि हो। 2017 पुष 1 गते राजा महेन्द्रले शुरू गरेको पञ्चायती व्यवस्थाको अन्त्य 2046 चैत 26 गते भएको थियो। नेपाली कंग्रेसको नेतृत्वमा वाम मोर्चा सहित भएको संयुक्त जनआन्दोलनपछि 30 वर्षीय पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो। सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनस्थापना भएको हो। नेपाल विद्युत प्राधिकरणले जेएनजी आन्दोलनका क्रममा शहीद भएका थप 8 परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ। प्राधिकरणका संचालक समितिका अध्यक्ष एवं ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा हिजो बसेको संचालक समिति बैठकले थप 8 शहीद परिवारलाई रोजगार दिने निर्णय गरेको हो। प्राधिकरणले यसअघि 27 शहीद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढ़ाइसकेको छ। नेपाल प्रहरीले अब माताहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा तथा जाहेरीको प्रगतिबारे फोन वा एसएमएसबाटै जानकारी दिने भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले अब नागरिकका सेवा प्रभावकारी बनाउन फोन वा एसएमएसबाटै जानकारी दिने व्यवस्था शुरू गरिएको बताउनुभयो। र कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि एमबीबीएस सहित 4 विधामा अध्यापन हुने भएको छ। विश्वविद्यालय चौथो सभा बैठकपछि आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति डाक्टर सुनिल कुमार जोशीले पहिलो चरणमा एमबीबीएस, बीएससी नर्सिङ, एमएलटी र अस्ट्रोमेट्रिक कक्षा सञ्चालन गरिने बताउनुभयो। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।